جلدی سے
سبق پڑھاتے ہیں بیٹھ کر, مقررین کرسی پر بیٹھتے ہیں. قریب آ جائیے ممبر کے میں, سب دیکھ رہے ہیں, سب دیکھ رہے ہیں. بسم اللہ الرحمن الرحیم, الحمد للہ وکفا وسلام علی عبادہ الذین اصطفا, خصوصاً علی سید الرسل وخاتم الانبیاء وعلی آلہ الاتقیاء واصحابہ الاصفیاء, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم, یا ایھا الذین آمنوا انفقوا مما رزقناکم من قبل ان یأتی یوم لا بیع فیہ ولا خلۃ ولا شفاعۃ. وقال تعالی, اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور. میں نے پہلے تو یہ سوچا تھا کہ دو چار دن پہلے یا ایک نکاح تھا, بلکہ ایک ہفتہ ہو گیا شاید, تو اس نکاح میں حضرت اقدس مولانا غلام صاحب, اللہ تعالیٰ ان کی عمر میں برکت نصیب فرمائے, انہوں نے مجھے کہا تو بھی کچھ کہہ دے. تو چونکہ وقت بہت کم تھا تو میں نے دو چار باتیں کہی تھی. میں سوچتا تھا کہ اسی کے متعلق میں مزید باتیں بتاؤں گا, اس لیے کہ وہ بھی نکاح کا موقع تھا اور یہ حفظ قرآن کا موقع ہے. لیکن ابھی اس بچے نے جو قرآن کریم کی آیت پڑھی تو پھر میرے دل میں یہ آیا کہ رمضان بھی آگے آ رہا, تو اس آیت کریمہ کے متعلق میں چند باتیں آپ کو بتاؤں. لیکن پہلے ایک بات یہ سمجھ لیجئے کہ نکاح میں اور قرآن کریم کی تلاوت میں, قرآن کریم کے پڑھنے میں, بچوں کو قرآن سکھانے میں, بچوں کو حافظ بنانے میں, بچوں کو عالم دین بنانے میں بڑی مناسبت ہے. حضرت امام بخاری رضی اللہ تعالیٰ عنہ نے کتاب لکھی اور عجیب و غریب کتاب ہے. بخاری شریف پر بہت سی کامنٹری شروحات لکھی گئی, یعنی آپ گن نہیں سکتے اتنی. اللہ کے فضل و کرم سے میرے پاس 40 شرح تو کم از کم بخاری شریف کی ہوگی, اور بعض شروحات کی 20-20 جلدیں, 16-16 جلدیں. تو بہت کچھ لکھا گیا ہے بخاری شریف پر. امام بخاری رضی اللہ تعالیٰ عنہ جب کوئی چیپٹر لاتے ہیں, اس کے بعد دوسرا لاتے ہیں, تیسرا لاتے ہیں, چوتھا لاتے ہیں, پانچواں, اس میں کوئی نہ کوئی مناسبت ہوتی ہے, کوئی وجہ ہوتی ہے کہ ایک بات امام بخاری نے بیان کی, اس کے بعد دوسری بات جو امام بخاری لا رہے ہیں, ایک چیپٹر بیان کیا دوسرا چیپٹر لا رہے ہیں, تو ضرور کوئی نہ کوئی اس میں مناسبت ہوتی ہے. اس لیے کہ امام بخاری کو اللہ تبارک و تعالی نے بڑا غضب کا حافظ عطا کیا تھا. ہمارے شیخ کے بقول افقہ و خلق اللہ, بڑی فقاہت, بڑی سمجھ. اور یہی تو بات تھی, جب امام بخاری کی وفات ہوئی تو ان کی قبر سے مہینوں تک مشک کی خوشبو آتی تھی. اور یہ تو میں اور آپ بھی اللہ کے نزدیک مشک کی خوشبو پیش کر سکتے ہیں. روزے آ رہے ہیں, کیا فرمایا نبی کریم صلی اللہ علیہ وسلم نے, لخلوف فم الصائم اطیب عند اللہ من ریح المسک, لخلوف فم الصائم اطیب عند اللہ من ریح المسک. کہ روزے دار 18 گھنٹے کا روزہ رکھتا ہے اور پھر پیٹ میں کچھ گیا نہیں یا پیٹ خالی ہے اور اس کے ابخارات اٹھتے ہیں اور منہ سے کبھی عصر کے وقت غروب سے پہلے ایک بو ہوتی ہے, بو, بعض دفعہ خود روزے دار کو اس بو سے تکلیف ہوتی ہے, دوسروں کو بھی ہوتی ہوگی, لیکن یہ بو اللہ کو کتنی زیادہ پسند ہے, فرمائے اللہ کے نزدیک مشک کی خوشبو سے زیادہ پسند ہے. ادھر شہید کے متعلق کیا فرمایا حضور صلی اللہ علیہ وسلم نے, شہید لونہ لون الدم,
وَرِيْهُ رِيْهُ الْمِسْكِ, اور یہاں فرمایا اَطْيَبُ عِنْدَ اللَّهِ مِنْ رِيْهِ الْمِسْكِ. ابھی تو شرح نے اس کی وجوہات لکھی ہے, میں اس میں نہیں پڑھتا, میں تو صرف تمہیں یہ بتانا چاہتا ہوں کہ یہ جو ہمارے چھوٹے چھوٹے ننے منے بچے ہیں, آج ایک بچہ حافظ ہو رہا, کیا عمر ہے اس کی؟ 16. خیر 60 سال کے بچے بھی ماشاءاللہ حافظ ہو جاتے ہیں, 8 سال کے بھی, 9 سال, 10 سال. یہ تو حضرت نبی کریم صلی اللہ علیہ وسلم کا بہت بڑا معجزہ ہے. میں اس میں نہیں, ویسے بھی بتاتا ہوں کہ امام بخاری نے کتاب مرتب کی. حضرت امام بخاری نے جلد ثانی میں کتاب التفسیر لکھی, کتاب التفسیر کے بعد کتاب و فضائل القرآن, اور کتاب و فضائل القرآن کے بعد کتاب النکاح. حضرت امام نے یہ اشارہ کیا ہے کہ یہ تفسیر اور یہ قرآن کریم کے سلسلے کو باقی رکھنے والی چیز نکاح ہے. جب آدمی نکاح کرے گا یہ نیت رکھے کہ اللہ مجھے ایک ٹیم عطا کرے, فٹ بال کی ٹیم نہیں, ایک ٹیم عطا کرے. چنانچہ ہوا ہے, حضرت مجھے تو باتوں پر یاد آتی ہے بات, صحابی جہاد میں گئے تھے, واپس آئے, صحابیہ ہے, ایک بچے کا انتقال ہو گیا, چھوٹے سے بچے کا انتقال ہو گیا ان کے واپس آنے سے کچھ پہلے. مشہور واقعہ ہمارا شیخ نور اللہ عمر قدو نے اپنی کتابوں میں لکھا ہے, میں اسے آپ کو یاد دلاتا ہوں. بیوی بھی تو اس زمانے کی بیوی تھی, شوہر کے حقوق کو جانتی تھی, اور اسی لیے وہ جو الحیاء و تعتر و سبق و نکاح ہے, اس چاروں کو آپ نکاح سے فٹ کر سکتے ہیں. یہ چاروں آداب نکاح میں سے ہیں, حیا, تعتر, سبق, نکاح, آداب نکاح میں سے. تو خیر انہوں نے اپنے شوہر کے لیے ہونا بھی چاہیے, لیکن تستحید المقیبہ و تمتشد الشاہدہ, حدیث میں کہ بیوی اپنے شوہر کے لیے زینت کرے. اب تو الٹا ہے نا, گھر میں گندی رہتی ہے اور باہر نکلنا ہے آف, تو زینت کر کے نکلے, ہونا اس کا الٹا چاہیے. حضور نے فرمایا جو عورت باہر نکلے تفیلات, اچھے کپڑے پہن کر نہیں نکلے گی. فرمایا جس نے خوشبو لگائی وہ ہماری مسجد میں نہ آئے. خیر میں صرف یہ بتانا چاہتا ہوں وہ کہ صحابیہ ہے, بچے کا انتقال ہو گیا, اس کو ذرا رکھ دیا. شوہر واپس آئے, پوچھا بچہ کس ہے, کیسا کہنا, سکون میں آ گیا. ان کے یہاں مرنا سکون تھا, ان کے یہاں مرنا سکون تھا. اور یاد رکھیے گا, حافظ قرآن کبھی نہیں مرتا, عالم دین کبھی نہیں مرتا. اور یہ میں نہیں کہہ رہا ہوں, اللہ کے رسول کی حدیث کہہ رہی ہے, یہ تو روح ہے. وَقَذَارِكَ وَحَيْنَا إِلَيْكَ رُوحًا مِنْ أَمْرِنَا, جسم پر موت آتی ہے, روح پر موت نہیں آتی. جس کے سینے میں قرآن کریم ہے, سمجھو خدائی نور اور خدائی روح اس میں ہے. اور خدا مرتا نہیں تو خدا کا نور کیسے مرے گا؟ اللہ پر موت نہیں تو اللہ کے روح پر کیسے موت ہوگی؟ تو اسی لیے بہت سی روایات ہیں, حافظ قرآن مرتا نہیں ہے, عالم دین مرتا نہیں ہے, اس کو موت واقع نہیں ہوتی. ظاہر میں لگتا ہے کہ یہ مر گیا لیکن وہ مرا ہوا نہیں ہے. مجھے دو واقعہ, حضرت عیسیٰ علیہ السلام ایک دفعہ گزر رہے تھے, ایک عورت کہنے لگی توبہ, خوشگواری ہے اس ماں کے لیے جس نے اس بچے کو اپنے پیٹ میں رکھا, اس ماں کے لیے جس نے اس بچے کو اپنے پیٹ میں رکھا, اور ان صدیین کے لیے دودھ سینے کے لیے جس نے اس بچے کو دودھ پلایا. تو حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے کہا اس سے زیادہ خوش نصیب امت محمدی کے وہ افراد ہیں جن کے سینے میں اللہ کا قرآن, جن کے سینے میں اللہ کا قرآن. ہم لوگوں نے قرآن کی عظمت کو سمجھا نہیں ہے, احادیث کو ہم نے سمجھا نہیں ہے. تو میں تو صرف تمہیں یہ بتا رہا ہوں کہ اس صحابیہ نے کیا کہا, سکانا, سکون سے بچہ, چنانچہ جیسے آدمی لمبے سفر سے آتا ہے اس کو تقاضا ہوتا ہے اپنی بیوی کا اور پھر ہو بھی پاک دامن, پاک دامن, اس کو زیادہ تقاضا ہوتا ہے اپنی بیوی کا. خیر رات کو فارغ ہو گئے, بیوی نے کچھ کہا نہیں, اپنے طور پر شوہر کو خوش کیا. پھر بعد میں جب فارغ باریک ہو گئے, غسل پسل کیا تو کہا کہ اگر کسی کی ہمارے پاس کوئی امانت ہو تو ہمیں کیا کرنا چاہیے, کہ بھائی ادا کرو, جلدی ادا کر دینا چاہیے. اور آج کل ہماری یہاں ایک خرابی یہ بھی, اللہ ہم کو معاف کرے, اللہ معاف کرے. ان اللہ یامرکم ان تؤدوا الامانات الى اهلها, اس کے شان نزول اٹھا کر دیکھیے آپ. ہماری یہاں تو بس کس طرح ہم دھوکہ دے دیں, دھوکے سے پیسے کیسے ہم وصول کریں, قرض کے نام پر لے کر واپس نہ کریں, عام ہو چکا ہے. میں نے کل ہی بچوں کو بتایا کہ حضرت امام بخاری ترمذی میں بھی باب ہے, باب تو ہے مثلا بابن الغیبہ, روزے دار غیبت کرے, ایک باب ہے. اور اس کے اندر میں حدیث ہے قول الزور, من لم يدع قول الزور والعمل به فليس لله حاجة ان يدع طعامه وشرابه وشهوته الى اخره. تو میں نے ان کو یہ بتایا کہ جھوٹ کی دو قسم ہے, ایک تو زبان سے بولنا یہ جھوٹ ہے, اور ایک غلط بل بنانا, غلط بل بنانا یہ بھی جھوٹ ہے. بینک رپٹ ہو کر لوگوں کے کو قبرستان میں ڈال دینا یہ بہت بڑا جھوٹ ہے. اس حکومت کے قانون سے آپ بینک رپٹ ہو گئے اور یہ سمجھتے ہو کہ اللہ کی ہمیں جواب دہی نہیں کرنی پڑے گی, میرے دوستو ہٹ نہیں سکتے. اردو صلی اللہ علیہ وسلم نے ایک مرتبہ ارشاد فرمایا, اگر کوئی اللہ کے راستے میں شہید ہو جائے صابراً محتسباً صبر کرتا ہوا, ثواب کی امید رکھتے ہوئے, یکفر کل خطیہ, سارے گناہ معاف ہو جائیں گے. یہ تو حضور نے فرما دیا ایک صحابی سے, اتنے میں جبرائیل امین آئے اور فرمایا آپ نے کیا کہا, تو حضور نے دہرایا فرما الا الدین, قرض کی معافی نہیں ہو سکتی کسی سے. ہاں تو قرض دھوکہ دینا تو بہت بات کی بات ہے, آپ نے کسی سے قرض لیا اور ادائیگی کے بغیر آپ مر چکے, قیامت کے دن آپ کی معافی نہیں ہو سکتی. حضور صلی اللہ علیہ وسلم نے اس مسئلے کی شدت کی وجہ سے, شروع میں جب کوئی جنازہ آتا تھا تو حضرت نبی کریم صلی اللہ علیہ وسلم پوچھتے تھے کہ آیا اس نے کوئی قرض چھوڑا ہے, صحابہ کہتے نہیں چھوڑا, اللہ اکبر, جنازے کی نماز پڑھا دی. اگر یہ کہا جاتا اس نے قرض چھوڑا ہے تو حضور صلی اللہ علیہ وسلم پوچھتے کہ آیا اس نے ایفا چھوڑا ہے, ایفا کے معنی ادائیگی کی سبیل, کوئی مکان چھوڑا ہے, کوئی بینک بیلنس چھوڑے ہیں کہ قرض ادا ہو جائے گا. اگر کہتے کہ چھوڑا ہے تو نبی کریم صلی اللہ علیہ وسلم نماز پڑھا دیتے, اور اگر یہ کہا گیا کہ نہیں چھوڑا تو حضور علیہ الصلوۃ والسلام اس کی جنازے کی نماز نہ پڑھا دے, اس کی جنازے کی. آپ سوچئے میرے دوستو, یہ تو انسان نے قرض لیا اس پر اتنی شدت ہے, تو یہ جو دھوکہ دیتے ہیں ہم لوگ, دھوکہ دے کر کسی کے پیسے ہڑپ کر لیے, دھوکہ دے کر اس کا مکان ہڑپ کر لیا, اس کی معافی کیسے ہو سکتی ہے. یوم یفر المرء من اخیہ وامہ وابیہ وصاحبتہ وبنیہ, آدمی اس دن چھوٹ نہیں سکتا. تو میرے دوستوں میں صرف یہ بتا رہا تھا کہ صحابی ہے, جہاد سے واپس آئے, اہلیہ نے, بیوی نے آخر میں یہ کہا سکن, اس کو تو سکون ہو گیا. جب غسل بسل کر چکے تو کہا اگر کوئی آپ کے پاس امانت ہو, کسی کی امانت ہو تو کیا کرنا چاہیے, ورنہ فوراً واپس کرو, ایک منٹ بھی نہ ٹھہرو, اس کی امانت واپس کرو. مجھے تو باتوں پر بات یاد آتی ہے حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ کے والد ماجد حضرت زبیر, حضور صلی اللہ علیہ وسلم کے پھوپھی زاد بھائی, حضور کے پھوپھی کے لڑکے, اور آپ صلی اللہ علیہ وسلم کے ہمزلف بھی ہوتے, ہمزلف کے معنی ہارو بھائی. کیوں, حضور علیہ الصلوۃ والسلام کی اہلیہ محترمہ ام المومن حضرت عائشہ, حضرت زبیر کی اہلیہ حضرت اسما, اسما اور عائشہ دونوں بہنیں. بڑی غربت کا زمانہ گزرا ہے حضرت اسما کا, کتنی غربت. اور حضرت زبیر عشرہ مبشرہ میں سے ہے, ان 10 صحابہ میں سے جن کو نبی کریم صلی اللہ علیہ وسلم نے اس دنیا میں رہتے ہوئے جنت کی بشارت دی. ابو بکر فی الجنہ, عمر فی الجنہ, عثمان فی الجنہ, علی فی الجنہ, طلحہ فی الجنہ, زبیر فی الجنہ, فلاں حضرت زبیر رضی اللہ تعالیٰ. تو حضرت زبیر رضی اللہ تعالیٰ نو ایک زمانہ تھا غربت کا, غریبی, انتہائی غریبی. اور اس پر دلیل کیا ہے؟ حضور صلی اللہ علیہ وسلم ایک مرتبہ سواری سے کہیں سے واپس آ رہے تھے, تو حضرت اسما لکڑیوں کو اپنے کندھے پر اٹھا کر آ رہی تھی تاکہ اس کو بیچے اور گزارا کرے. یہ ہماری عورتوں کو سننا چاہیے. حضور صلی اللہ علیہ وسلم نے سوچا بیچاری تھکی ہوئی ہے تو سواری نیچے کر دی تاکہ بیٹھ جائے, لیکن حضرت اسما نہیں بیٹھی. بعد میں حضرت اسما نے زبیر سے کہا, دیکھو اس زمانے کی عورتیں, مجھے آپ پر غیرت آئی اس لیے میں نہیں بیٹھی. میں تو صرف یہ بتانا چاہتا ہوں, یہ حضرت زبیر ہے اور ان کے بچے عبداللہ ابن زبیر ہے رضی اللہ تعالی عنہ. عبداللہ ابن زبیر رضی اللہ تعالی عنہ کے والد حضرت زبیر ہے. حضرت زبیر کی ایک عادت تھی جو بھی تمہیں بتانا چاہتا ہوں. زبیر ابن العوام رضی اللہ تعالی عنہ کے پاس لوگ امانت لے کر آتے تھے. کیا لے کر آتے تھے؟ امانت. حضرت یہ ہمارے پیسوں کی حفاظت کیجیے, یا ہمارے دنانیر کی حفاظت کیجئے, یا ہمارے دراہیم کی حفاظت کیجئے. آج کل تو گھر میں رکھنا بھی آپ کو معلوم ہے کوئی, تو ان کے آتے تھے. حضرت زبیر رضی اللہ تعالیٰ عنہ ان کو یہ کہتے تھے کہ دیکھو, اگر تم امانت کے طور پر یہ پیسے چھوڑ کے جاؤ گے اور ضائع ہو گئے, چوری ہو گئی اور میں نے کوئی زیادتی نہیں کی, اتفاق سے چور گھسا اور چور لے گیا, تو تمہیں کچھ نہیں ملے گا. اور یہ شریعت کا قانون ہے کہ آپ کسی کے پاس کوئی چیز امانت کے طور پر رکھو اور وہ اس میں کوئی کوتاہی نہ کرے اور وہ چیز ضائع ہو جائے تو وہ شخص اس کا ذمہ دار نہیں ہے. تو تم ایک کام کرو, قرض کے طور پر چھوڑ کے جاؤ, قرض کے طور پر چھوڑ کے جاؤ, اور جب تمہیں ضرورت پڑے گی لینے آؤں گے میں تمہیں دے دوں گا, اور میرے پاس نہیں ہوگا تو میں کہیں سے انتظام کر کے تمہیں دے دوں گا. یہ کون کہتے تھے حضرت؟ میں صرف بتانا چاہتا ہوں, دیکھو اسی کو حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, لا یؤمن احدکم حتی یحب لاخیہ ما یحب لنفسہ. تم میں سے کوئی مومن نہیں ہو سکتا جب تک کہ اپنے بھائی کے لیے وہی بات پسند نہ کرے جو اپنے لیے پسند کرتا ہے. حضرت زبیر یہ کہا کرتے تھے. یہ تو ہو گیا. اب حضرت زبیر رضی اللہ تعالیٰ عنہ کے انتقال کا وقت قریب, امام بخاری نے ایک چیپٹر منعقد کیا ہے, باب برکت الغازی حیا ومیتا. باب برکت الغازی حیا ومیتا. چلو ہو گیا. حضرت زبیر نے اپنے بچے کو بلایا, عبداللہ ابن زبیر رضی اللہ عنہ حضرت عائشہ کے بھانجے, بلکہ بہت سو نے لکھا ہے کہ حضرت عائشہ کو جو ام عبداللہ کہا جاتا ہے, یہ نسبت ان کی وجہ سے ہے. خیر, ان کو بلایا اور کہا, دیکھو بیٹے, میرے ذمے بہت قرض ہے. لوگ امانت کے طور پر میرے پاس پیسے چھوڑ کے جاتے تھے اور میں خرچ کر ڈالتا تھا, تو میرے مرنے کے بعد کرنا ہے کہ میرا قرض ادا کرنا ہے. کیا ادا کرنا ہے؟ میرا قرض ادا کرنا. اگر سارا حساب کرنے کے بعد قرض ادا پورا نہ ہو تو تم یہ کرنا کہ میری زمین بیچ دینا. جہاد میں بہت سی زمینیں حضرت زبیر رضی اللہ تعالیٰ عنہ کو ملی تھی, اور اگر پھر بھی ادا نہ ہو تو مولا زبیر سے مانگنا, زبیر کے مولا سے مانگنا, میرے مولا سے مانگنا. عبداللہ ابن زبیر پہلے سمجھے نہیں کہ مولا زبیر کیا ہے, لیکن حضرت زبیر کی مراد یہ تھی کہ میرے اللہ سے مانگنا, اللہ اس کا انتظام کریں گے. اب دیکھو یہ بیٹا ہے عبداللہ ابن زبیر, 3 سال تک, کتنے 3 سال تک اعلانات کرائے, لوگ آتے گئے دیتے گئے, آتے گئے دیتے گئے. حج کے زمانے میں باقاعدہ اعلانات کرائے کہ میرے ابا کے ذمے अगर किसी के कोई पैसे हो, किसी ने दिए हो, वो हमसे मांगे। चुनाचे जिन जिन लोगों के पैसे थे उनको पैसे अदा किए गए। हजरत जुबैर रदी अल्लाह ताला अन्हु की चार बीवियां थी, कितनी कितनी? चार। बुखारी शरीफ की रिवायत में है कि हजरत जुबैर रदी अल्लाह ताला अन्हु की मीरास जब तकसीम हुई तो एक बीवी को, मुझे तो याद भी नहीं है, इस जमाने के मिलियनों पाउंड मिले, इस जमाने के मिलियनों पाउंड। और मैंने फिर इसको बाकायदा चार्ट बनाया है, सारा हिसाब अपने मेरे यहां लिखा हुआ है, इसलिए कि एक सुलुस की वसीयत थी और फिर एक एक बीवी, एक बीवी को इतना मिला तो हमने उसको सब एड अप किया कि कितना हो गया। ये तो खैर एक बात होगी, मैं जो सिर्फ ये बताना चाहता हूं कि इनकी खैरखाही कितनी थी। एक बात और बताता जाता हूं उलमा के लिए, इमाम बुखारी ने चैप्टर मुनक़िद किया बाबू बरकत अलगाज़ी हय्यन व मय्यतन। हय्यन तो समझ में आ गया, मय्यतन कैसे? कि मरने के बाद भी मुजाहिद के माल की बरकत, ये कैसे? बहुत आसान है, इंडिया में भाव वधी क्यों नहीं, जमीनों नहीं समझे? एक जमीन हजरत जुबैर के इंतकाल पर 3 साल तक जब ऐलानात हुए उस दरमियान में जमीन के भाव ऊपर हो गए, तो जाहिर है कि जब जब जरूरत पड़ी जमीन को बेचा गया, तो मरने के बाद भी मुजाहिद की जमीन में बरकत। इमाम बुखारी ने मय्यतन से इसको साबित किया है। मेरे दोस्तों, में तो सिर्फ ये बता रहा था, बात कहां से हमारी गई थी, निकाह और फजाइल कुरान में मुनासबत, ये मैं बताना चाहता हूं। और बात यहां से निकली थी कि आदमी नीयत क्या करे, तो हजरत ये साहबिया, बच्चे का इंतकाल हो गया, उसको लिटा दिया, चादर डाल दी, शोहर जब आ गया, बच्चा कैसा है, बेबी कैसा है, कहा सका ना, सुकून में आ गए और रात को बीवी से फारिग भी हो गए। बाद में बीवी ने बताया कि अगर हमारे पास किसी की कोई अमानत है तो हमें क्या करना चाहिए। उन्होंने कहा कि भाई अगर अमानत है तो दे देना चाहिए। कहा एक अमानत थी हमारे पास अल्लाह की, और वो बच्चे को लेकर आई, वो तो अल्लाह को प्यारा हो चुका था। तो जाहिर है कि शोहर को एक फीलिंग होती है, तूने मुझे क्यों पहले न बताया, तो मैं तेरे पास ना था, जो भी हो। सुबह उदू सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुंचे और उदू सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह तुझे इस बच्चे के बदले में एक बच्चा दे। लिखा है कि जब वो बच्चा पैदा हुआ उस बच्चे से 12 बच्चे पैदा हुए और 12 के 12 मदीने मुनव्वरा की मस्जिद नबवी में दरसे कुरान दिया करते थे। क्या देते थे? दरसे कुरान देते थे। बड़े बड़े उलमा, उनके नाम लिखे हुए हैं, हाफिज आलिम और हदीस का दर्स देते थे। तो मैं सिर्फ ये बताना चाहता हूं कि ये जो मैं गुज़िश्ता दफे आया था और वो मजलिसे निकाह थी और आज मजलिसे कुरान है, निकाह और कुरान में ये मुनासबत है कि इमाम बुखारी रदी अल्लाह ताला ने फजाइल तफसीर लिखी, फिर फजाइल कुरान, और उसके बाद किताबुन निकाह, ये बताया कि ये जो बच्चे पैदा होंगे ये सिलसिले कुरान को जारी रखेंगे, सिलसिले कुरान को ये बाकी रखेंगे। तो मेरे बुजुर्गो दोस्तों, ये तो एक बात ही जो मुझे बतानी है, जो आयत करीमा पढ़ी गई, मैं इसके मुतालिक सिर्फ चंद बातें बताऊंगा। या अय्युहल्लज़ीना आमनू अनफिकू मिम्मा रज़क़नाकुम, सूरह बकरा की आयत है, हाँ, 3रे पारे का पहला रुकू, तिलकर रुसुलु फ़द्दलना से नीचे आप 13वें 13 लाइन के कुरान में या अय्युहल्लज़ीना आमनू अनफिकू मिम्मा रज़क़नाकुम मिन क़ब्ली। इसी तरह की एक आयत सूरतुल मुनाफिकीन में है या अय्युहल्लज़ीना आमनू अनफिकू मिम्मा रज़क़नाकुम मिन क़ब्ली يأتي أحدكم الموت فيقول ربي لولا أخرتني أنفقوا مما رزقناكم من قبل أن يأتي أحدكم الموت. ہم سورہ منافقین کو بھی نہیں پکڑتے، ورنہ وہ تو ایک پوری سورت ہے اور اس کے پیچھے زید ابن ارقم اور پتہ نہیں کیا کیا ہے۔ میں اسی آیت کریمہ کے متعلق 2-3 باتیں بتاؤں گا، بڑی جامع آیت ہے۔ سورۃ البقرہ کی بڑی فضیلت ہے، ہمارے یہاں ہم جادو کے لیے بہت
इस मौली साहब को ढूंढते हैं, उसको ढूंढते हैं, उसको ढूंढते हैं। जिस घर में सूरतुल बकरा पढ़ी जाए उस मकान में न जिन आ सकता है न जादूगर आ सकता है। किसी मौली साहब के पास आने की जरूरत नहीं, आप सूरतुल बकरा एहतमाम से पढ़ा करो। बड़ी फजीलत है इसको। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुरान का कोहान कहा है, सिनामुल कुरान इसको कहा है। और जो आयतुल कुर्सी पढ़ी गई, मुझे बात पढ़ी याद आई, कल ही मैंने अपने बच्चों को बताया था, पहले एक हदीस आई थी कि शहीद जब दुनिया से जाता है तो अल्लाह ताला उसे कहेंगे तू तमन्ना कर, सामने खड़ा करेंगे तू तमन्ना कर। वो कहे अल्लाह के रसूल में क्या तमन्ना करूं, आपने मुझे अल्लाह में क्या तमन्ना करूं, सब कुछ आपने मुझे देख रखा है, इतनी बड़ी जन्नत और ये और ये। कहा नहीं तमन्ना कर। आखिरस शहीद तमन्ना करेगा अल्लाह मुझे दुनिया में वापस भेजो, मैं शहीद होकर वापस आऊं, फिर मुझे वापस भेजो, फिर वापस आऊं, फिर वापस भेजो, फिर वापस आऊं। अब सवाल यह कि शहीद इस तरह की करामत क्यों करेगा, जन्नत मिल चुकी, सब कुछ मिल चुका। तो लिखा सबों ने लेमा यरामिन अल करामा और वगैरह वगैरह। मौलाना याकूब जानोतवी रहमतुल्लाह अलैह, उनका कलाम मैंने सबसे पहले देखा था, उन्होंने ये लिखा कि तमन्ना इसलिए करेगा शहीद कि शहीद की रूह कब्ज करने अल्लाह खुद आते हैं। अल्लाह यतवफ्फल अनफुस ही, खुद आती अल्लाह पाक, इसलिए तमन्ना करता है। और जाहिर है कि जिसको खुदा मिल जाए उसको जन्नत की क्या जरूरत है। मशहूर है ना राबिया बसरिया का किस्सा और सूफिया किराम का। खैर ये तो हो गया, फिर मुझे ऊपर के शुर्राह का कलम भी मिला तो मैंने उसको नोट किया, ये भी हो गया। अब कल भी इत्तेफाक से मुताला कर रहा था बाबू ने रैयान लिस्साइबिन, परसू रैयान लिस्साइबिन, बुखारी में एक बाब है, एक खास दरवाजा है, उसका नाम है बाबू रैयान। इस दरवाजे से कौन दाखिल होगा? मैं अपने बच्चों को कहा करता हूं कि इंडियन पाकिस्तानी को वहां मत ढूंढना, वहां शायद ही कोई मिलेगा आपको। उस दरवाजे के पास आपको इंडियन पाकिस्तानी गुजराती शायद ही मिलेगा। आप लोग कहते हैं क्यों, अगर हम इस मजलिस में भी पूछे कि कौन रोजेदार है, शायद एक भी नहीं निकलेगा, एक भी नहीं। मंडे और थर्सडे को रोजा कौन एहतमाम से रखता है? लेकिन आप मक्के मदीने चले जाइए, दस्तरखान के दस्तरखान लगते हैं। तो मैंने कहा अरब वहां ज्यादा मिलेंगे, शायद हम लोग अल्लाह हमें ले जाए जन्नत में, दूसरे दरवाजे हम लोगों के लिए है। ये बाबू नर रैयान लिस्साइमीन, ये रोजे इमाम बुखारी ने तर्जमा मुनक्किद किया। फजाइल पहले बाबू वुजूब सियाम रमजान, फिर बाबू फजल शहर उसके दिल में, बाबू नर रैयान लिस्साइमीन। और फिर एक बात और बताया जाता हूँ, उलमा के लिए मुफीद है, इमाम बुखारी ने इस दरमियान में एक तर्जमा मुनक्किद किया, बाबू अजवद मा यकूनु फी रमजान। हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रमज़ान में बहुत ज़्यादा सखी हो जाते थे, तो इमाम बुखारी ने इशारा किया है कि रमज़ान में ऐसी इबादत भी करो जिसका नफ़ा मुतअद्दी हो। और ये दरहकीकत रमज़ान में ये फजीलत का मिलना जुदुल्लाह है, इसलिए इमाम बुखारी अजवद मा यकूनु फी रमज़ान। और फिर इतना नहीं, कुरान करीम का दौर करो। हज़रत जिब्राइल से हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम कुरान करीम का दौर करते थे, कितना ही कुरान याद क्यों ना हो, ये मत समझो कि मुझे कुरान बहुत याद है, दौर करो, ये हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। हुज़ूर से ज्यादा और जिब्राइल से ज्यादा किसको कुरान याद हो सकता है, लेकिन दौर किया करते थे, क्यों? इसका नफा मुतअद्दी है। खैर तो मैं तो ये बता रहा था कि शहीद की रूह कब्ज करने के लिए कौन आता है? खुद अल्लाह। लेकिन मैं आपको, मुझे एक हदीस मिली, वो हदीस ये मिली कि जो आदमी, हदीस नहीं माफ कीजिएगा, अल्लामा कस्तलानी ने लिखा है कि जो आदमी हर नमाज के बाद अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम पढ़ेगा, अल्लाह उसकी रूह कब्ज करने के लिए खुद तशरीफ लाएंगे। हमारे यहां सुन्नतों का एहतमाम नहीं है, नमाज के बाद के वो औराद जो जुबान नबूवत से निकले हैं उनमें जो बरकत होगी वो दूसरे औराद में नहीं हो सकती। इसलिए हमें इन औरात का जो जुबान नबूवत से निकले हैं उसमें सूरह आयतुल कुर्सी की भी फजीलत है, लम यमनाहु मिन दुखूली ही अल जन्ना इल्ल मौत। आयतुल कुर्सी का मैं जब बच्चे ने पढ़ा ना अल्लाहुला, इस पर तो घंटे जाइए इस आयत की तफसीर में,
تو میں تو تمہیں صرف یہ بتا رہا تھا کہ دیکھو یا ایھا الذین آمنوا انفی سورۃ البقرہ کی آیت ہے اور بڑی جامع آیت ہے, اور اس میں جو اصلی چیز ہے جس کو میں حفظ کے ساتھ جوڑنے والا ہوں وہ یہ ہے, اللہ فرماتے یا ایھا الذین آمنوا انفقوا مما رزقناکم, ایمان والو تم خرچ کرو اس رزق میں سے جو ہم نے تمہیں دیا ہے. کس نے رزق دیا؟ اللہ نے دیا. ایک اور بات بتاتا ہوں, انفاق رزق انفقوا مما رزقناکم ہے, اور وہاں حدیث من انفق زوجین فی سبیل اللہ دعی من ابواب الجنہ, من انفق زوجین فی سبیل اللہ دعی من ابواب الجنہ. جو آدمی, لفظی ترجمہ تو یہ ہے کہ جوڑا دے اللہ کے راستے میں, جوڑا زوجین, ہاں سب کو معلوم ہے زوجین کسے کہتے ہیں, جوزین کہہ دو, زوجین کہہ دو, میاں بیوی. لیکن بعض علماء فرماتے ہیں اس سے مراد دو چیز دینا ہے, گھوڑا دیا تو دو دیے, اونٹ دیے تو دو دیے, پیسہ دیا تو دو سو دیے, تو یہ ہوا زوجین. اور بعض علماء یہ فرماتے ہیں اس کے معنی بار بار دینا, جیسے اللہ فرماتے ہیں ثم مرجع البصر کرتین ینقلب الیک البصر, بار بار دینا. یہ جو من انفق زوجین فی سبیل اللہ ہے, اکثر شراح نے تو یہی لکھا کہ اس سے مراد مالی خرچ کرنا ہے, پیسہ دینا, دو گورے دینا, دو اونٹ دینا, دو بکری دینا. لیکن بعض شراح نے لکھا ہے کہ انفاق اپنے عموم کے اعتبار سے انفاق بدنی کو بھی شامل, انفاق بدنی کے معنی بدنی نیکی کرنا, بار بار کرنا, بار بار نماز پڑھنا, اس کو بھی شامل ہے. تو یانفقوا مما رزقناکم, تم خرچ کرو اس رزق میں سے جو ہم نے تمہیں دیا, یہ تو ہو چکا اور یہی اس کے معروف معنی ہے. لیکن اگر آپ اس حدیث کو سامنے رکھ کر اس میں عموم لے آؤ, اس سے مراد بذل ہے, خرچ کرنا, تو اس سے مراد یہ ہے جو طاقت ہم نے تمہیں دی اس طاقت کو تم اللہ کے راستے میں خرچو, اس طاقت کو تم نماز میں لگاؤ, اس طاقت کو حفظ قرآن میں لگاؤ. ہم نے تمہیں عقل دی, اس عقل کو تم قرآن کریم کی تفسیر میں لگاؤ, اس عقل کو حدیث میں لگاؤ. خیر یہ تو ہو گیا, انفقوا بما رزقناکم من قبل ان یاتی یوم لا بیع فیہ ولا خلۃ. دیکھو دنیا میں آدمی جب کسی مصیبت میں پھنستا ہے تو بچنے کی ہوتی ہے. پہلی شکل تو یہ ہے, ہمارے یہاں کہتے ہیں نا کہ انڈیا پاکستان میں بس آجو ہے, پیسے لگاؤ. اور یہاں بھی کیا کہتے ہیں اس کو, پیسے لے چھوڑا دیتے ہیں, کوئی آدمی کوٹ پھنسا تو اس کو بیل بیل, ہاں انڈین بیل نہیں دوسرا بیل, بیل دے کر آپ چھوڑا ہے, ایک سے آپ کے پاس پیسے ہیں. یہ ایک شکل ہے دنیا میں, آدمی کسی مصیبت میں پھنسا تو اس کو چھڑانے کی پہلی شکل یہ ہے کہ آپ پیسہ خرچ کرو. ہمارے بیرسٹر صاحب تھے یہاں جن کا انتقال ہو گیا چار پانچ سال پہلے, وہ کہا کرتے تھے منی ٹاکس, منی ٹاکس. میری سمجھ میں جو نہیں آتا تھا اس زمانے میں کہ منی ٹاکس, ابھی تو پڑھنے لکھنے والے پیسے کی کوئی الحمدللہ قدر نہیں ہے, لیکن اب سمجھ میں آ گیا کہ منی ٹاکس. پھر حدیث میں آتا ہے ممن شر منی, اللہ میں پناہ مانگتا ہوں اپنی آنکھوں کی شر سے, بڑی جامع دعا ہے میرے دوست. احادیث کی ایک ایک آپ کتاب دعوات ترمذی اٹھا کر پڑھیے, طبیعت آپ کی خوش ہو جائے گی. ممن شر سمعی, ممن شر بصری, ممن شر منی. تو میں بچوں سے کہا کرتا ہوں کہ اصل تو اس منی سے مراد انگلش منی نہیں ہے, عربی منی ہے, لیکن اگر تم اس کو انگلش منی پر محمول کرنا چاہو تو کر لو. یہ دونوں منی فتنہ ہے, انگلش منی تو پیسہ اور عربی منی عورتیں, یہ ہے فتنہ. ومن شر منی. تو میں صرف تمہیں یہ بتا رہا تھا کہ دنیا میں جب آدمی کسی مصیبت میں پھنستا ہے تو اس کو چھڑانے کی ایک شکل کیا ہے, پیسہ خرچ کرو. ہزاروں لوگ خرچ کرتے ہیں اس کو چھڑانے کے لیے, اللہ فرماتے ہیں اس دن یہ شکل نہیں ہوگی. بھول جانا, دنیا پوری کی پوری और इससे ज्यादा सात गुना दुनिया ज्यादा लेकर भी आओ, हमारे यहां मच्छर के भर के पर के बराबर इसकी कदर नहीं है, नहीं छूट सकते। दूसरी शक्ल क्या होती है? वला खुल्ला, तुम्हारे ताल्लुकात है। ताल्लुकात वालों को ढूंढते हैं, ताल्लुक की बिना पर बाजब आदमी छूट जाता है। कुरान ने कहा कियामत के दिन यह भी नहीं हो सकता, मिन कबल यातिया यौमुन ला बैउन फी है, पैसा देकर नहीं छूट सकते। वला खुल्ला, वहां दोस्ती ताल्लुक रिश्तेदारी, वहां तो बाप बेटे का दुश्मन होगा, बेटे बाप का दुश्मन होगा, नहीं काम आ सकता। और मैं जो तीसरी चीज बताना चाहता हूं वो है मेन, और इसी पर मैं अपनी बात को इंशाल्लाह खत्म कर दूंगा। वला शफा, वला शफा। हम लोग क्या दुआ करते हैं? اللهم رب هذه دعوة التامة والصلاة القائمة محمد الوسيلة والفضيلة وبعث مقام محمودة الذي وعدتها في الكيك بلته بلونا وارزقنا شفاعته وارزقنا شفاعته هم میں سے ہر ایک حضور علیہ الصلاة والسلام کی شفاعت کا محتاج ہے، ہر ایک محتاج ہے۔ اور یہ بھی اذان کے بعد کی مسنون عمل، अजान के बाद के जो मसनून अमल है, मैंने रिवायतों को जमा करके इसको लिख रखा है अपनी, उसमें तो ये दुआ है कि रज़ीतु बिल्लाहि रब्बन व बिल इस्लामे दीना, उदु अली सलातु व सलाम पर दुरूद, और फिर दुआ करना। अद्दुआ ला युरद्दु बैन अल अज़ान व अल इक़ामा, अद्दुआ ला युरद्दु बैन अल अज़ान व अल इक़ामा। खैर, शफात को भी बताना चाहता हूं। दुनिया में आदमी फंसता है तो आप उसको छुड़ाने के लिए या तो पैसा देकर छुड़ाते हैं, बेल पर ले आते हैं, या फिर दूसरी शक्ल ताल्लुकात, दोस्ती रिश्तेदारी ताल्लुकात, और नंबर तीन शफा, सिफारिश। आप हजरत के बाद चले गए, अरे जरा सिफारिश लिख दीजिए। एमपी के पास चले गए, सर आप सिफारिश लिख दीजिए, आपकी बात की कदर है। ये तीसरी चीज है। कुरान ने कहा ये तीनों चीजें काम नहीं आएगी। यही तीन शक्लें जिससे कैदी को आप छुड़ा सकते हैं, ये तीनों चीजें काम नहीं आएगी। इसीलिए मोतजिला एक कदीम जमाने का फिरका था, वो शफात का इनकार करता था। वो शफात एक कुबरा के वो भी कायल है जो मैदान हशर में, और इसी तरह रफ़ दराजा की शफात के वो भी कायल है, बाकी शफात के वो कायल नहीं, लेकिन जमहूरी उलमा शफात के कायल है। कल क़यामत के दिन शफात होगी। अब इस आयत करीमा में तो ये है कि वहाँ शफात नहीं होगी, तो उसका जवाब ये काफिर के हक में है, या अल्लाह की इजाज़त के बगैर कोई शफात नहीं कर सकता। यौम इदिल्ला तन्फा उश्शफा इल्ला मन अज़िन लहुर रहमान व रज़िया लहु कौला। इसको भी पढ़िए ना आयत को, يسألونك عن الجبال فقل ينسفها ربي نسفا فيذرها قاعا صفصفا لا ترى فيها عوجا ولا امتا। अजीब आयात है सूरह ताहा की। इसको अगर मैं खोलूंगा और हजरत उमर रजी अल्लाह ताला अन्हो की बहन यह आयात शुरू की, लिखा है कि मक्का मुकर्रमा में सबसे पहले तीन मदरसे कायम हुए थे, मकतब, छोटे मकतब, तीन मकतब। एक सिद्दीक अकबर का मकतब, वो कैसे बाकायदा पढ़ाते न थे, लेकिन जो इब्न दगन्ना की हदीस है तो उसमें यह है कि सिद्दीक अकबर अपनी फिना में जाकर नमाज पढ़ते थे, और नमाज में जोर से कुरान पढ़ते थे। जब जोर से कुरान पढ़ते थे तो औरतें और बच्चे आकर सुनती, ये एक मकतब था। ये क्या था? मकतब। और इब्न दगुन्ना से शिकायत की थी कुरैश ने, इनको कहो ऐसा ना करे, हमारे बच्चे और औरतें टूट पड़ती है इन पर। ये एक मकतब था। दूसरा मकतब हजरत उमर की बहन का था, फातिमा बिनते खत्ताब। एक मकतब था, उस पर दलील हजरत उमर के ईमान का वाकया। और लिखा है कि हजरत फातिमा उनके शोहर सईद इब्ने ज़ैद है रज़ी अल्लाहु अन्हु, अशरा मुबशरा में से, مجھے بات پر یاد آئی, حضرت عمر کی جب شہادت ہوئی تو انہوں نے وصیت کی, کہا بھائی آپ کسی کو خلیفہ بنا کر جاؤ. تو کہنا میں خلیفہ نہیں بنا تھا. اور ایک عجیب بات حضرت عمر نے کہی تھی کہ اگر آج سالم مولا ابی حذیفہ زندہ ہوتے تو میں ان کو خلیفہ بنا دیتا. سالم مولا غلام تھے, غلام سالم. ان کا پورا قصہ اسلام کا عجیب لکھا ہے. یہودی لے کر آیا تھا مدینے میں, کس کو بیچوں, کوئی لینے کے لیے تیار نہ تھا, کوئی نہیں. آخر سبیتہ بنت یعار نے خریدا. اور وہ خود کہتی ہے کہ جب میں نے اس بچے کو خریدا میں نے شادی نہیں کی تھی اور میں نے نیت بھی کی کبھی شادی نہیں کروں گی. اس بچے کو اس کی ماں سے کسی نے کڈنیپ کر کے یہاں لایا, یہ بھی معلوم نہیں کہ اس کی ماں کون ہے, باپ کون ہے, اس کی ماں کو کیا گزرتی ہوگی. تو وہ کہتی ہے میں نے سوچا میں کبھی شادی نہیں کروں گی, اس لیے کہ اگر میرے بچے کے ساتھ کسی نے ایسا کیا تو میں کیسے زندگی گزاروں گی. خیر میں تو صرف یہ بتانا چاہتا ہوں یہ سالم مولا ابی حذیفہ ہے رضی اللہ عنہ, اللہ ان کی قبر کو نور سے بھر دے. بہت بڑے عالم, علامہ, صحابہ میں ان کا بہت بڑا مقام تھا, جنگ یمامہ میں شہید ہوئے. اور عمر رضی اللہ تعالیٰ عنہ نے جو جمع قرآن کے لیے ان کو جو فکر ہوئی, وہ جیسے 70 قرا کی شہادت پر فکر ہوئی, سب سے بڑی ان کو فکر سالم مولا ابی حذیفہ کی شہادت ہے. حضرت عمر نے ایک تو ان کے متعلق کہا تھا کہ اگر آج سالم مولا ابی حذیفہ زندہ ہوتے تو میں ان کو امیر بنا دیتا, اور ایک حضرت معاذ کے لیے کہا تھا, نہیں ابو عبیدہ ابن الجراح کے لیے کہا تھا کہ ابو عبیدہ زندہ ہوتے میں ان کو خلیفہ بنا دیتا, اس لیے کہ زبان نبوت سے میں نے یہ سنا ہے ان لکل امتی امین و امین هذه الامه ابو عبیدہ ابن الجراح رضی اللہ عنہ. حضرت عمر نے جو شورا بنائی تھی تو پھر اس میں انہوں نے 6 آدمیوں کے نام لکھے, اور وہ 6 کے 6 آدمی عشرہ مبشرہ میں سے ہیں, چونکہ حضور نے ان کو جنتی کا بھائی یہ لوگ مشورہ کریں گے, عبد الرحمن ابن عوف, عثمان, حضرت علی, 6. صرف سعید ابن زید کا نام نہیں لکھا, یہ عشرہ مبشرہ میں سے ہیں. یہ اس لیے نہیں لکھا کہ ان کے بہنوئی تھے, رشتے دار تھے, انہوں نے ان کا نام نہیں لکھا. میں تو صرف یہ بتا رہا تھا کہ مکے میں جو مکاتیب تھے, مکتب, ایک تو مکتب صدیق اکبر کا ہے, اور لکھا ہے اللہ نے حضرت ابو بکر کو اتنا نوازا تھا, اتنا نوازا تھا کہ ہم سوچ نہیں سکتے. سب سے پہلی مسجد اسلام میں صدیق نے بنائی اپنے گھر میں, باب المساجد فی البیوت بخاری کا چیپٹر ہے. سب سے پہلا مدرسہ صدیق اکبر نے بنایا. اور میں آپ کو بتاؤں جو حدیث ہے, حضور نے فرمایا کہ صدقے والوں کے لیے ایک باب ہوگا اور روزے دار کے لیے ایک باب ہوگا جو غصہ پی جاتے ہیں, والقاو, ہمیں تو غصہ پینا, ان کے لیے ایک باب القاظمین الغیظ ایک باب ہوگا. حضور نے ایک دفعہ ارشاد فرمایا. صدیق اکبر نے پوچھا یہ اللہ کے رسول کوئی ایسا شخص ہے کہ جس کو 8 دروازے سے بلایا جائے گا, 8 دروازے سے, جنت کے 8 دروازے. حضور علیہ السلام نے فرمایا ہاں, وَأَرْجُوْ أَن تَكُونَ مِنْهُ. لکھا ہے کہ نبی کی رجا تحقق پر ڈالے, میں امید رکھتا ہوں کہ صدیق تو ان میں سے ہوگا. ایک اور بات بھی میں بتا دیتا ہوں, یہ 8 دروازے سے شاید اور لوگ بھی داخل ہوں گے. صدیق اکبر کی خصوصیت کیا ہے؟ اور سوال یہ کہ ایک آدمی 8 دروازے سے کیسے داخل ہو سکتا ہے؟ بھائی آپ ایک ہی دروازے سے داخل ہو سکیں گے, 8 دروازے سے آدمی کیسے داخل ہوگا؟ بعضوں نے تو لکھا کہ ان جنت کے دروازوں اور ان کے دربانیوں کو خوش کرنے کے لیے شبیہ صدیق پہ بنائی جائے گی. ایک نمبر دو, حضرت تھانوی فرماتی ہیں, اس کو صحیح میں لکھا تھانوی نے کہ بھائی اس میں بہت کیا ہے, وہ تو جنت ہے, آخرت ہے, احوال آخرت اور ہے. دنیا میں جب دھوپ آتی ہے ہر ونڈو سے دھوپ نظر آتی ہے, ہر ونڈو سے, اس سے بھی, اس سے بھی, اس سے بھی, ہر ونڈو سے دھوپ نظر آتی ہے. جب دنیا میں نظر آ سکتی ہے جس میں کیا بود ہے کہ صدیق اکبر 8 دروازے سے جنت میں داخل, بڑے درجے صدیق. اسی لیے حضرت صدیق اکبر میں تمام اعمال کا سب سے زیادہ غلبہ تھا, اسی لیے 8 دروازے سے صدیق اکبر جنت میں داخل ہوں گے. میں تو میرے دوستوں صرف یہ بتا رہا ہوں کہ یہ جو ولا خلت ولا شفا, اللہ فرماتے ہیں خرچ کرو اس رزق میں سے جو ہم نے تمہیں دیا, قبل اس کے ایک دن آئے گا جس میں نہ بیع و شراء ہوگی, نہ تعلقات اور دوستی کام آئے گی, और न शफात काम आएगी। हो गया। हम में से कौन ऐसा शख्स है जो ये न चाहता हो कि कोई मेरी शफात करे? हर एक हम में से ये चाहता है, और हम तो हमेशा दुआ करते हैं कि अल्लाह हमें अल्लाह के रसूल की शफात। अब सुनिए, हाफिज कुरान के जो बहुत से दराजात है, एक नफा तो नफे लाजिम है। नफे लाजिम समझते हो जो हाफिज को खुद नफा होगा, मैं इसको नहीं खोलता। बहुत सी रिवायात है इस दुनिया में भी, इस दुनिया में चालना हूं नूर नहदी भी मन नशा में नहीं बात देना अवमन का नमय तन फाहिया ना हूं वजालना लहू नूर यमशी भी फिन नास कम मसलू फि जुलुमात ले सभी खाली जमिना ان النور اذا دخل في الشر في الصدر ان شرها قالوا هل تلك من علامه يعرف بها قال نعم التجافي من دار الغرور والانابه الى دار الخلود والاستعداد للموت قبل نزولها اس نور سب سے بڑا فائدہ یہ کہ جب آدمی قران کریم کو حفظ کر لیتا ہے تو یہ سمجھیے کہ روح خداوندی نور خداوندی اس کے قلب میں داخل قبر میں مجھے یاد آیا ایک دفعہ آسمان اور زمین کا مناظرہ ہوا آسمان نے کہا میں افضل ہوں زمین نے کہا میں افضل ہوں آسمان نے اپنی وجوہات بتائی میں کیوں افضل ہوں زمین نے اپنی وجوہات بتائی میں کیوں افضل ہوں آخرت زمین نے ایک بات بتائی میرے اندر ان حفاظ کی پسلیاں ہے جو تیرے اندر نہیں اللہ کا پسلیاں ہے پسلیاں میرے اندر ہے تیرے اندر نہیں ہے تو میں تو یہ بتانا چاہتا ہوں کہ حافظ قرآن بہت بڑی نعمت ہے واللہ اس سے بڑھ کر کوئی نعمت نہیں اور اگر آدمی کو قرآن بھی یاد ہو اور ترجمہ بھی یاد ہو اس کو جو مزہ آئے گا نا میرے دوستو قرآن پڑھنے میں اور تراوی پڑھانے میں وہ دوسروں کو نہیں آ سکتا مجھے بعض لوگ کہتے ہیں یار میں کہا دیکھو میں کوئی قاری باری نہیں ہوں لیکن الحمدللہ قرآن سمجھ کے پڑھتا ہوں تو اس کا اثر مصلی پر بھی پڑتا ہے اس لیے کہ میں سمجھتا ہوں تو قرآن اگر آپ سمجھو گے اور اس میں اللہ نے کیا معارف رکھے ہیں تو اس کا مزہ الگ ہوگا تو ایک تو نفع لازم ہے جو حافظ قرآن کو حاصل ہوں گے لیکن اللہ نے اس کو صرف اپنے لیے نہیں بنایا حضرت قاری طیب صاحب رحمۃ اللہ علیہ نے لکھا ہے اور میں نے دو تین دفعہ اس کو کہا کہ کل قیامت کے دن وسیق الذین اتقوا ربهم الی الجنۃ زمرہ ٹولیاں بنائی جائے گی ایک اندھوں کی ٹولیا ہوگی اس کے مثلاً امیر حضرت یعقوب ہوں گے ایک بیماروں کی ٹولیا ہوگی اس کے ابھی ایوب ہوں گے وغیرہ ذالک تو وہ سب کو جنت بھیجا جائے گا تو علماء اور حفاظ اٹھیں گے کہ اللہ کے رسول کہ اللہ ان کو آپ جنت میں بھیج رہے ہیں ہمارا کیا ہم نے منبر پر فضیلتیں بیان کی تب جا کر انہوں نے صبر کیا وغیرہ ذالک اللہ فرمائیں گے ہم نے تمہیں دنیا میں بھی دوسروں کے لیے پیدا کیا تھا آج بھی تم دوسروں کے لیے ہو تم تو اس لیے ہو کہ آگے بوسوں کی سفارش کرنی ہے وہ سفارش تمہیں کرنی ہے اور پہلے تمہیں ان کو جنت میں بھیجنا ہے پھر تم جنت میں جاؤ تمہیں شفاعت میں بتا رہا ہوں اور صحیح حدیث میں آیا ہے کہ جو حافظ قرآن کریم حفظ کرے گا عمل کرے گا اس کو اس کے خاندان میں سے 10 آدمی کتنے جن پر جہنم لازم ہو چکی ہے ان کی شفاعت قبول کی جائے گی ولا شفاعتن تو یہ نفع متعتی ہے حافظ قرآن اس کو تو بہت نفع ہے ایک ایک آیت اچھا یہ بھی بتا دوں اس کے والد کو کیا ملے گا یہ تو آپ سنتے رہتے ہیں کیا پہنایا جائے گا تاج اور اس کی دیکھیں ایک بات یہ بتا دوں دیکھو دنیا میں کسی کو انعام دیا جاتا ہے آج بھی دیں گے شاید آپ لوگ سند دیں گے کیا پگڑی لیکن کتنے آدمی ہیں 100 آدمی 200 آدمی دیکھ رہے ہیں میرے یہ خوش ہو گیا اس حافظ قرآن کو جو سند ملے گی اور اس کے والد کو جو تاج پہنایا جائے گا اس میں صرف ایک ملک کے لوگ نہیں ہوں گے 2 ملک کے لوگ نہیں ہوں گے ایک زمانے کے لوگ نہیں ہوں گے حضرت آدم سے لے کر قیامت تک جتنے انسان ہیں وہ سارے کے سارے ہوں گے بقول جنات ہوں گے بقول فرشتے ہوں گے ان سب کے سامنے اللہ تبارک و تعالی اس حافظ قرآن کے ابا کو بلائیں گے اور یہ کہیں گے تو نے تیرے بچے کے سینے میں اس لیے قرآن داخل کیا تھا کہ میرا کلام ہے आज भी तेरा एजाज करूंगा और सबके सामने उसको ताज पहनाया जाएगा। और एक रिवाज में हुल्लतल करामा, एक जोड़ा भी पहनाया जाएगा, सिर्फ पगड़ी पर इक्तिफा नहीं, इनको एक जोड़ा भी दो, इनको एक जोड़ा पहनाया जाएगा। तो मेरे दोस्तों, मैं आपका वक्त ज्यादा ले रहा हूं, अभी नमाज का वक्त भी करीब है, आप इतनी बात याद रखिए कि बहुत बड़ी नेमत है हिफ्ज। हदीस में आता है कि अल्लाह जिसको कुरान दे और वह दुनिया की किसी नेमत को अजीम समझे, उसने कुरान की बेअदबी की, बेअदबी है। और फिर यह हाफिज कुरान, अगर आप तारीख उठाकर देखे और अहादीस उठाकर देखे, तो ये हाफिज कुरान हर जगह आगे है। दुनिया में इमामत कौन कराए? सबसे बड़ी शे इमामत है, इमामत कौन कराता है? बोलो ना, हाफिज कुरान। अगर हुकूमत में जरूरत है, हजरत उमर रदी अल्लाह तआला अन्हु के आले शूरा अहलुल कुरान थे, इब्न अब्बास नो उमर लेकिन आले शूरा में थे, तो हुकूमत चलाने का मुस्तहिक, मस्जिद की कमेटी चलाने का मुस्तहिक आलिम और हाफिज है। हुज़ूर अली सलाम के जमाने में वो वाक्या मशहूर है, अबू दाऊद बुखारी की हदीस है, वो छोटे छोटे एक काफिला आया था, हुज़ूर ने फरमाया जब जाओ तो तुम में से सबसे छोटा इमामत करे, हुज़ूर ने फरमाया जिसको कुरान ज्यादा याद हो वो इमामत करे। जब अपने यहाँ गए तो एक छोटा सा बच्चा था, उसकी आदत ये थी कि वो कुएं के पास काम करता था, तो आते जाते लोगों को पूछता था एनी न्यूज़ एनी न्यूज़ एनी न्यूज़। तो कोई बताता है एक नबी आया है और ये कुल अल्लाह पढ़ता है, कुल अबिन्नास पढ़ता है, उसको याद हो गया था। तो जब उन्होंने मशवरा किया तो उसको क्या याद है, तो उसको क्या याद है, उसको तो छोटा सा बच्चा, उसने आठ दस सूरतें सुना दी, कहा इसको सबसे ज़्यादा कुरान याद है, और अल्लाह के रसूल ने हमको कहा है कि नमाज वो पढ़ाए जिसको कुरान ज़्यादा याद हो, तो हमारा इमाम है। 6 साल का 7 साल का बच्चा नमाज पढ़ा रहा, गुरबत का ज़माना है, तो बेचारा वो सदे में जाता था, तो उसका ये जाहिर है उस जमाने में कोई पटलून और कोई तो थी नहीं, तो नजर आता था, तो औरतों ने कहा कि तुम्हारे कारी की सूरीन छुपाओ हमसे भाई, तो चंदा किया, हदीस में चंदा किया, हाँ मुसलियों ने चंदा किया, कुछ पैसे आए तो एक कपड़ा खरीदा। तो छोटा सा बच्चा कहता है मैं अपनी जिंदगी में सबसे ज्यादा खुश उस कपड़े पर हूँ। तो नमाज पढ़ा रहा, हो गया जंगे ओहद में बहुत से साहबा शहीद हुए, तो साहबा ने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से शिकायत की कि अल्लाह के रसूल हमारे लिए हर एक के लिए कब्र खोदना दुश्वार है, मशीन तो था नहीं और सख्त ज़मीन है मदीने की। तो हुज़ूर ने फरमाया कोई बात नहीं, कब्र खोदो और एक एक कब्र में दो दो तीन तीन को दफन करो। तो हुज़ूर ने क्या फरमाया कि जब तुम दो दो तीन को दफन करो तो क़िबले की तरफ, ज़ाहिर है कि किबले जब रखा जाता है, इसीलिए ये भी एक अदब है कि मैयत को कब्र में किस तरह रखा जाए। हमारी यूसुफ ने छाप रखा है, हमारे यहाँ बड़ी गफलत है, हम किबले की तरफ पूरा रुख नहीं करते, हदीसों से पूरा किबले की तरफ रुख करना है। खैर, तो हुज़ूर अली सलाम ने क्या फरमाया कि जो ज़्यादा कुरान पढ़ा हुआ हो उसको काबे के करीब करो, फिर कब्र में जाओ, हशर के मैदान में जाओ, हर जगह तुम्हें यही मिलेगा कि ये हाफिज और ये आलिम। मशहूर हदीस है कि हाफिज को जब दफन कर दिया जाता है तो उसकी कब्र पर फरिश्ते इस तरह रहमत लेकर घूमते हैं जिस तरह बैतुल्लाह का तवाफ किया जाता है। तो मेरे दोस्तों, बस मैं इसी बात पर ख़त्म करता हूँ, अज़ान का वक्त करीब है, अल्लाह तबारक व तआला इस बच्चे के सीने में कुरान करीब को महफूज कर दे, और साथ में अल्लाह हमारे बच्चों को, बच्चियों को, हर एक को, यानी बहुत से सहाबियात हाफिज़ा थी, तो हमारे यहाँ इसको भी रिवा देना चाहिए कि हम अपने बच्चियों को भी हाफिज़ा करें। जब इस मुल्क में बच्चियों के सेम राइट्स है ना, बहुत सी चीज़ों में कहते हैं वुमन राइट्स और सेम राइट्स, तो हिफ्ज में भी सेम राइट्स होना चाहिए। आलिमा में तो खैर अब सेम राइट्स हो गए कि माशाल्लाह यहाँ आलिम बनते हैं वहाँ आलिमा, तो वही इन बच्चियों को हाफिज़ा भी करना चाहिए। और ये बाद दफ़ा शैतान धोखा देता है कि भूल गया, तो मैं आपको इसकी बशारत के लिए मुल्ला रिकारी रहमतुल्लाह अलैह ने भी लिखा है और भी कि भूलना ये है कि अंदर तक न पढ़ सके, ये भूलना है। इंशाल्लाह ऐसा तो कोई भूलता नहीं, तो इसलिए अपने बच्चों में और बच्चियों में हम हिफ्ज़ को राइज करें। अल्लाह तबारक व तआला इस बच्चे के सीने में कुरान करीम को जमा दे और मरते दम तक इसके सीने में कुरान रहे, कब्र में भी ये कुरान लेकर जाए, और अल्लाह इनके ख़ानदान को भी कबूल फरमाए, ख़ास तौर पर इनके उस्ताद, वो तो एक पूरा बाब है। हज़रत उमर रज़ी अल्लाह तआला अन्हु के मुताबिक लिखा है कि उनका बच्चा जब جو ہے قرآن کریم پڑھنا شروع کیا تو استاذ کو انہوں نے بہت بڑا ہدیہ دنانیر بھیجے, تو اللہ ان کے استاذ کو بھی قبول فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. بھیجا منبر پر.